الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وهو الذي جعل الليل والنهار حلفة لمن أراد أن يذكر أو أراد شكورا اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولايا صل وسلم دائما ابدا على حبيبك من دانت بالنصر وعز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ ارشاد باری تعالیٰ ہے اور وہ ذات ہے جس نے رات اور دن ایک دوسرے کے پیچھے آنے جانے والے بنائے اور یہ عمل اس کے لیے جو سمجھنا چاہے یا شکر ادا کرنا چاہے. سورہ فرقان ہے, یہ حق و باطل کی تفریق بیان فرمائی گئی ہے. اللہ جل شانہ نے جہاں کلام ذاتی کے حوالے سے ارشاد فرمایا, انبیاء رسول کے حوالے سے ارشاد فرمایا, نبی کریم صلی اللہ علیہ وسلم کے حوالے سے آپ سے متعلق جو حالات پیش آ رہے ہیں اس سورہ مبارک میں وہ پیش فرمایا, عطا فرمایا, اقوام سابقہ ان کے حالات اور قدرت کاملہ کا اظہار ارشاد فرمایا. یہ آیا کریمہ جو میں نے تلاوت کرنے کی سعادت حاصل کی ہے, جس میں اللہ جل شانہ نے فرمایا وہ الذی جعل اللیل والنہار خلفۃ لمن اراد ان یذکر او اراد شکورا, کہ کوئی سمجھنا چاہے تو اس کے لیے یہ بڑی سمجھ کی شے ہے کہ یہ جو شب و روز کا تغیر و تبدل ہے, یہ صرف رات اور دن کہہ دینا بات مکمل نہیں ہوتی. اس رات اور دن کے ساتھ زندگی منسلک ہے, اور جب بات زندگی کی آتی ہے تو پھر آپ غور فرمائیں مخلوق کتنی ہے, کتنی زندگیاں ہیں. ہمارے نزدیک شاید کوئی شے بے جان ہو, لیکن اللہ کریم کی مخلوق ہے, اس کے ذکر میں وہ بھی مصروف ہے. تو کل مخلوقات, ان کی حیات, ان کی ضروریات, تکمیل ضرورت, وہ کتنی لمبی بات ہوتی چلی جاتی ہے. تو صرف بات شب و روز کی نہیں رہتی, پھر اس شب و روز میں اس زمین سے خلق کی وسعتوں میں دیکھیں تو جو سورج اور چاند ہے, ستارے اور سیارے ہیں, یہ آسمان جسے رب کائنات نے ستاروں سے ان روشنیوں سے سجایا ہے, کتنا ہی نظام ہے. تو بات شب و روز تک نہیں رہتی, لفظ شب و روز جب بیان فرمایا جائے تو پھر اس کے ساتھ منسلک حصے آئیں گے, اور منسلک حصوں کی اتنی باریکی ہے کہ نہ سمجھی جا سکتی ہے, اور جب سمجھی نہیں جا سکتی کلی طور پر تو بیان کہاں ہو سکتی. اللہ کریم کی ذات علیم ہے, وہ بہتر جانتے ہیں. جو ضرورت کا علم ہے اللہ کریم نے وہ عطا فرمایا ہے مخلوق. جو وجودی ضرورت بنیادی حصے ہیں وہ اللہ کریم نے ہر مخلوق اس کی پیدائش کے ساتھ قدرتی طور پر اسے عطا فرمایا. پھر وہ ذہانت اور وہ استعداد عطا فرمائی کہ جوں جوں بڑھتی زندگی کے ساتھ وہ اپنی ضروریات, ان کی تکمیل, ذرائع, کتنی ہی پہلو ہیں جن کو وہ سمجھتا جاتا ہے اور استفادہ حاصل کرتا جاتا ہے. یہ صرف بات حضرت انسان کی نہیں ہے, یہ ساری مخلوق میں اگر آپ غور فرمائیں تو یہ چیز سمجھ آتی ہے. پھر اس سے اس قدرت کے اظہار کے ساتھ اللہ کریم نے ارشاد فرمایا وَعِبَادُ الرَّحْمَنِ الَّذِينَ يَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا وَإِذَا خَطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا. فرمایا اور رحمان اللہ کے خاص بندے, و عباد الرحمن رحمان کے بندے وہ ہیں جو زمین پر عاجزی کے ساتھ چلتے ہیں, یمشون علی الارض ہونا عاجزی کے ساتھ چلتے ہیں, و اذا خطبهم الجاہلون اور جہاں کہیں جاہلوں سے واسطہ پڑے قالوا سلاما تو رفع شر کی بات کرتے ہیں. سورہ فرقان میں نو حصے بیان فرمائے گئے ہیں جو عباد الرحمن اللہ کے بندے. ساری جہان کے حالات اجمالی حصوں میں بیان فرمائے, پھر شان اپنی جو قدرت کا اظہار ہے رب کائنات نے اس کا اظہار فرمایا, پھر دعوت حق ارشاد فرمائے گی, یعنی کون ہے جو اللہ کریم کا بندہ ہونا چاہتا ہے, عباد الرحمن, رحمان کا بندہ, یا صفت رحمانیت ارشاد فرمائی گئی ہے, چونکہ قرآن کریم دعوت حق ارشاد فرما رہا ہے کل بنی نوع انسان کو, تو جو اس دعوت حق پر لبیک کہے گا وہ مستفیض ہوگا. تو فرمایا الذین یمشون علی الارض ہونا, اب انسانی مزاج ہے کہ جو وہ سوچ رہا ہوتا ہے یا جو اس کے نہاں خانے میں ہوتا ہے اس کا اظہار, اس کے الفاظ, اس کے بیان, اس کے وجود تک آتا ہے. اب جب زمین پر چلتا ہے تو زمین پر چلنا اور قدم بقدم, یہ جو ایک ایک قدم کا اٹھنا ہے, اس ایک ایک قدم میں انسان کے مزاج کا اظہار آتا ہے. جیسے طبیب نبض دیکھتا ہے, نباز نبض دیکھتا ہے نا, تو خون کی روانی سے وہ وجود کے حالات جو ہے انہیں دیکھتا ہے. اسی طرح ہمارا ظاہر جو ہے وہ گرد و پیش کی مخلوق کو ہمارا اندر کا حال بیان کر رہی ہوتی ہے کہ ہم کیسے ہیں, ہم کیا سوچتے ہیں, ہم کیا چاہتے ہیں. اور یہ وہ کلام ہے جس کے لیے زبان کی ضرورت نہیں ہے, جس کے لیے آواز کی ضرورت نہیں ہے, اظہار وجود سے ہے اور دیکھتی آنکھ سے دیکھ رہی ہوتی. اللہ کریم کے بندے عاجز ہوتے ہیں. حضرت عمر فاروق رضی اللہ تعالی عنہ کے سامنے کوئی نوجوان گزرا تو اس کے چلنے کا انداز متکبرانہ تھا, آپ نے ناپسند فرمایا. آپ نے فرمایا یہ انداز اللہ کریم کو پسند نہیں ہے, ہاں ایسا چلنا ہے تو جہاں کفر کے مقابلے میں کھڑے ہو وہاں پھر ایسا چلو کہ اگلے کو پتہ چلے کہ اپنی بات پر کس درجے کے پختہ ہیں اور مقابلہ کرنا ہو. تو ہم جب اپنی معمولاتی زندگی میں دیکھتے ہیں تو یہ انداز چلنے کا اثر انداز ہوتا ہے, انداز گفتگو تھا نہیں سمجھ لگتی. عمومی زندگی کے معاملات میں, بات چیت میں, چھوٹے چھوٹے اعتراضات میں آپ غور کریں اپنی زندگی پر, حیرانگی ہوتی ہے کہ بندہ کسی ایسی بات سے اکھڑ گیا ہے جو باتوں میں بات بھی کوئی نہیں, لیکن وہ کیا کہتا ہے, مجھے یہ کہا گیا ہے, میں ایسا کروں گا. تو آپ غور فرمائیں کہ اس لفظ میں کے ساتھ جو وہ اظہار انداز کا ہے, جو تلخی ہے, وہ بتاتی ہے کہ یہ بات کبر کی طرف جا رہی ہے. اللہ کریم کے جو بندے ہیں معزز سامعین کرام, ان کی صفت رب کائنات نے ارشاد فرمائے وہ عاجز ہیں. وہ جو چلتے ہیں اس میں عجز ہوتا ہے, اس میں تکبر نہیں ہوتا. اور کہیں جاہل لوگوں سے, جاہل سے مراد یہ نہیں ہے کہ جو سند یافتہ نہ ہو, سند یافتہ بھی جاہل ہوتا ہے, اس لیے کہ اگر علم اس درجے تک نہیں پہنچا رہا کہ بندہ صاحب ایمان ہو تو وہ علم نہیں کہلائے گا. وہ خبریں ہوں گی, اخبار کہہ سکتے ہیں, لیکن اس کیفیت کو عالم نہیں کہہ سکتے. اگر علم ہو اور علم کی حقیقت نصیب ہو جائے تو وہ صاحب ایمان. آج ہمارے ہاں یہ سمجھا جاتا ہے کہ صاحب سند جو ہے وہ عالم ہے. علم کی اقسام ہیں, دینی علوم پر ہے, پھر دینی علوم میں کتنے ہی پہلو ہیں, پھر دنیاوی علوم ہے, اور دنیاوی علوم کو اتنی تقسیم کر دی گئی ہے کہ بندہ اس جھگڑے سے ہی نہیں نکل پاتا کہ علم کا کون سا پہلو ہے اور کون سا مضمون کیسا ہے اور اس کے کتنے حصے ہیں. ایک کاروبار علم کے ساتھ, ظاہری علوم کے ساتھ بھی منسلک ہو گیا ہے. لیکن اگر آپ کچھ عرصہ پیشتر چلے جائیں تو صاحب کتاب, صاحب تحقیق, وہاں تلاش کیجئے کہ وہ کس درجے کے عالم ہیں کہ ان کی محنت سے آج ہم جیسے کمزور استفادہ کر رہے ہیں, लेकिन वो तो साहिब सनद ना थे, लेकिन दीनी इल्म ऐसे कि अज खुद नहीं अजमा है। जो कुछ आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन की तरबियत, और वो तरबियत एक अजमा के तौर पर आज तक हम तक पहुँचने का सबब है, तो ये बतौर तवारस से नसीब हो रहे हैं दीनी उलूम के, और दुनियावी असूल ज़िंदगी के बसर करने के साथ ये जो एक ज़िंदगी का सफ़र है, हयात का सफ़र है, हर एक अपना वक़्त पूरा कर रहा है, तो जो इस्तफादा वो हासिल करता है वो उलूम भी बतौर तवारस आगे मुंतकिल हो रहे हैं। लेकिन इससे मुराद ये नहीं है कि बाकायदा उलूम जो है उन्हें छोड़ दिया जाए। जितना मुमकिन हो सके जिस ज़िंदगी के पहर में मौका मिले इस्तफादा करना चाहिए। तो अल्लाह के जो ख़ास बंदे हैं इबादुर्रहमान, सुभानअल्लाह, ये शर्फ नसीब हो जाए कि अल्लाह का बंदा होना नसीब हो जाए। तो जब बात अब्दियत की आती है तो ये बड़ा नाजुक सा नुक्ता है, लेकिन समझ आती है कि जिसे अल्लाह करीम ने बंदा पैदा फरमाया, बंदगी को पैदा फरमाया, उसे बंदा होना नसीब हो जाए तो ये कितने शर्फ की बात है, ये कितनी अजमत है और कितनी अल्लाह करीम की अता है और कितनी खुश नसीबी है जिसे ये अता नसीब। तो वो बंदा आजिज होता है, और इससे मुराद कमज़ोरी नहीं होता। हमारे यहाँ सादगी से मुराद पागलपन लिया जाता है, और आजिज से मुराद कि जो किसी काम का न हो कह उसे इज समझा जाता है। हया का देखना, जो आंख देख नहीं सकती उसके देखने की हया पर बहस काहे की। इसी तरह जो अल्लाह करीम ने वजूदी ज़हनी किसी पहलू से जो इस्तेदाद अता फरमाई है उसे उस अंदाज से इख्तियार करना जिसे उसने पसंद फरमाया है, क्योंकि बंदे मोमिन गैर मशरूत इताअत का नाम है, और कहीं उन्हें जो जहालत से वास्ता पड़ जाए तो जो फरमाया ना क़ालु सलामा, तो रफ़ शर की बात करते हैं, सलाम कहते हैं। अब इसके कितने ही पहलू सामने आते हैं कि जो जहालत है, जहालत से कोई तकलीफ दे बात आएगी वहाँ से तामीर नहीं हो सकती, जहालत तखरीब होगी। तो जैसी भी तखरीब आ रही हो, तलख बात आ रही हो, तलख रवैया आ रहा हो, वो अपनी तरफ से वो बात करता है जो सलामती वाली है, क़ालू सलामा, इसकी तरफ से सलामती है। अब इसका बिलमू माना भी ये है कि वहाँ उस जगह को जहाँ ऐसा पहलू को जो समझ नहीं रहा, जो समझना चाहता ही नहीं है, जो इस दर्जे की बदबख्ती पर पहुंच चुका है कि उसे मिन जाने बिल्ला हदायत नसीब नहीं है, तो कौन है जो उसे हदायत दे सके। तो बजाय वहाँ झगड़ने के, बात अकल की जो है, बात शऊर की जो है, कि वहाँ से बंदा गुजर जाए। इसी तरह कुरान करीम में एक जगह इरशाद फरमाया गया कि किसी के वो जो ईमान के पहलुओं में शर्क कर रहा है तो उसके साथ उस दर्जे की बहस न करो कि वो जवाबन अल्लाह जल्ला शानू की ज़ात के साथ गुस्ताखी कर रहा हो। इसी तरह जाहिल जब ज़िद और अनाद कर रहा है, आप अपनी तरफ से बेहतरीन जवाब दें, जायज़ हदूद में दें, ज़िद न करें, और फिर ये पहलू कि आप अपने मामलात में चल दें, उसे उसके हाल पर छोड़ दें। अब हमारे यहाँ होता क्या है कि चलना अंदाज उसमें सख्ती होती, इसी तरह जहाँ बहस आती है तो वहाँ पर जो बहस होती है वो बहस दीन नहीं रहती, वो बहस ज़ात पर आ जाती है, फतह शिकस्त ज़ाती हो जाती है। जब फतह शिकस्त ज़ाती हो तो न बात की बरकत रही, और जिस बात में बरकत नहीं है उस बात का असर क्या होगा, और वो तू तकार तक जा बात पहुँचती है, تو معاملہ دینی ہے، معاملہ اصلاحی ہے، اور اس اصلاحی معاملے کی کیسی گفتگو ہوگی کہ جس سے تخریب نکل آئے؟ جو دوسرا وصف بیان فرمایا گیا ہے کہ جہاں ایسا معاملہ پیش آئے تو وہاں جو اللہ کے بندے ہیں وہ مثبت رویہ رکھتے ہیں، ان سے سلامتی جاتی ہے بھلے جو مد مقابل ہے وہ جاہلی ہو۔ اب یہ جو پہلو ہیں بحثیت سالک، بحثیت ذمہ دار، آپ اپنی ذمہ داری کی ادائیگی میں دیکھیں کہ انداز ہمارا کیسا ہے، ہمارا کلام کیسا ہے، ہمارے رویے کیسے ہیں، کوئی بات غلط کرتا ہے تو ہم اس کے ساتھ کیسے پیش آتے ہیں، کسی کی تربیت کرنی ہے تو وہ تربیت کا انداز کیسا ہے۔ چونکہ یہ سمجھنا درست نہیں ہے کہ قرآن کریم نشاندہی فرما رہا ہے، ہم سمجھ رہے ہیں، ہم مان رہے ہیں اور یہ سمجھ رہے ہیں کہ یہ ساری بات کسی اور کے لیے، مخاطب ہمیں فرمایا جا رہا ہے، یہ شرف اور احسان ہم پر فرمایا جا رہا ہے، تو جہاں بات تنبیہ کی تربیت کی آئے گی وہ کسی اور کے لیے ہو۔ تو آپ کو بھی مختلف جگہوں پر یہ معاملہ پیش آتا ہوگا کہ دعوت کے معاملے میں، تبلیغ کے معاملے میں، درخواست ذکر و اذکار کے معاملے میں، چونکہ ہمارے رویے بڑے سخت ہیں، اس سختی کا اثر ہم بھول جاتے ہیں کہ ہم دینی پہلو تک لا رہے ہوتے ہیں، اور سختی اس درجے کی نہیں ہے کہ کہیں ڈٹ کر کھڑے ہو سکے، اگر اتنا حوصلہ ہوتا تو حق پر ڈٹ کر کھڑے ہوتے، جہاں سے پھر سختی آئے وہاں نظر نہیں آتے کہ گئے کہاں، مضبوطی ہو تو حق پر بندہ کھڑا، اگر حق پر نہیں کھڑا تو کیا مضبوطی، کیا عقل مندی ہے۔ تو ایسا معاملہ پیش آئے تو ضد کی ضرورت نہیں، گفتگو فرماتے ہیں، آپ اپنی رائے دیتے ہیں، اس میں کسی کی ذات کو زیر بحث لانے کی ضرورت نہیں ہے۔ جہاں بات یا موضوع جہالت کی حدوں میں داخل ہوگی، قالوا سلاما، اپنی طرف سے بہتر بات فرمائیں اور آگے چل دیں۔ اللہ کی مخلوق ہے، اگر یہ بحث ہے کہ فلاں نماز نہیں پڑھ رہا، یا یہ بحث ہے کہ اللہ کی یاد سے نہ صرف دور ہے، انکار کر رہا ہے، کتنی پہلو ہوتے، لیکن ہم کہہ رہے ہیں یا ہم سمجھ رہے ہیں یا ہم دیکھ رہے ہیں کہ نماز نہیں پڑھی جا رہی، کسی کو کیا معلوم کہ رب کائنات کو منظور نہیں کہ اس کے حضور وہ پیشانی ٹیکے بھی سے۔ یہ ہمارا احسان نہیں ہے کہ ہم دین پر عمل پیرا ہوں، قرآن کریم بیان فرماتا ہے میرے حبیب یہ آپ پر احسان کرتے ہیں ایمان لانے کا، یعنی بتا دیں ایمان لانا ان کے لیے سود مند ہے، یہ آپ پر احسان نہ جتائیں۔ تو جو عبادت کر رہا ہے معزز خواتین و حضرات، وہ اپنے لیے کر رہا ہے، اس سے استفادہ اس کو نصیب ہونا، اور یہ ایک جہد مسلسل ہے۔ اسی لیے دین اسلام میں پسند فرمایا گیا کہ اعتدال رکھا جائے، عبادات میں بھی اعتدال رکھا جائے، اور اس اعتدال کا اہتمام کیا جائے جسے روز نبھایا جائے، کہ فرائض کی ادائیگی کے بعد پھر اس درجے کی عبادات اختیار کیے جائیں جیسے روز اختیار کی۔ دو دن پہلے ایک سوال تھا کہ 3000 دفعہ درود شریف پڑھا جاتا ہے تو یہ تو بڑا مشکل کام ہے، تو کہا گیا ہے کہ کم از کم 3000 دفعہ پڑھا جائے۔ اب جو یہ سوال تھا، اس سوال کے ساتھ یہ روایت نہیں موجود کہ جی یہ کہاں سے ثابت ہے کہ 3000 دفعہ درود شریف پڑھا جائے، کس نے کہا، کس پہلو سے کہا، کس کو کہا، تو بے شمار باتیں ہوتی ہیں، بے شمار اس کے انداز ہوتے ہیں۔ تو ہم سنی سنائی بات اٹھاتے ہیں، آج کل تو سکرین سے بہت اٹھائی جاتی ہے، نہیں تو پوری قوم منحصر القوم، حکیم بھی ہے اور عالم بھی ہے، بیماری کی بات ہو ایک نسخہ بتا دیں گے، دین کی بات ہو ایک فتویٰ صادر ہو جائے گا، اور حتمی بات ہوتی ہے۔ تو جو عبادت کے حوالے سے، یا جیسے یہ سوال کہ 3000 دفعہ درود شریف، 3000 دفعہ روزانہ درود شریف پڑھنا نصیب ہو الحمدللہ، جو پڑھ رہا ہے اسے یہ بار لگ رہا ہے، تو وہ کس طرح پڑھے گا، तो क्या हुक्म क्या है, तरबियत क्या है, जो सहलो, कोई पाबंदी नहीं फरमाई। लेकिन मुतवातिर हो, अब एक दिन 3,000 पढ़ा, हफ्ता उसने ना पढ़ा, उससे 100 मरतबा पढ़ ले, एक तस्बीह पढ़ ले, लेकिन रोजाना पढ़े, आला है। तो दीन इस्लाम का हर पहलू जो है उसमें एहतदाल है। तो जहां मामला पेश आए उसमें एहतदाल इख्तियार कर किया जाए और अपना जायजा लेता रहा करे। ये जो शोबा है ना तसव्वुफ का, अब चूंकि मैं सिर्फ बयान कुरान करीम के बिलामूम जो गुजारशात हैं आया करीमा के तहत वो तो अर्ज कर रहा हूँ, लेकिन चूंकि ये हमारा तरबियती पीरियड है तो इसमें आपको बिलखसूस जो चीज़ें अर्ज करता हूँ, मकसद ये होता है कि ये जो बुनियादी मकसद है इस नशिस्त का वो, तो जब शोबे तसव्वुफ की बात आती है तो ये बड़ा नाजुक मामला होता है। मैंने आज तक अपनी इस उम्र में अकल से चलाकी से किसी को इस बहर से गुजरते नहीं देखा, भले उसका दावा जहां तक भी हो, मैंने नहीं देखा आज तक अपने, न मैंने पढ़ा और न मैंने सुना कि कोई ये कहे कि मैं अपनी समझदारियों से इस बहर से गुजर जाऊं, मैंने नहीं, मेरे इल्म में नहीं, और न मैं और इस बात को समझने से भी कासर हूं कि वो कहे कैसा उसने। हाँ, साफ हो खराब, मकसद साफ हो, अल्लाह की ज़ात मकसूद हो, उसकी रजा मकसूद हो, उसका कुर्ब मकसूद हो, जितना खालस अपने अल्लाह की निस्बत होगे इतना खालस उस तरबियत के साथ होगे, इतना इखलास तरबियत गाह से भी होगा और तरबियत करने वाले से भी होगा। ये नहीं हो सकता कि वो बुनियाद हिल जाए और जो आगे टहनियाँ हैं वहाँ पर सलामती हो, ये नहीं हो सकता। मामला जड़ से शुरू होता है, बीच से शुरू होता है, बुनियाद से शुरू होता है। तो जब आप अपने आप को देखें तो बिल्कुल तराजू लगा कर देखें, खालिस मकसूद अल्लाह की रज़ा हो, इज्ज़ हो, साफ हो, जहालत की बात न हो। फिर जब आप खालिस रुख करते हैं तो जो तरबियत दी जा रही है वो खिलाफ शरत तो नहीं है, तो फिर उसमें खुरेदने की क्या बात है। फिर ये अपनी समझ का दखल जो है वो नुकसान देगा, जैसे बताया जा रहा है उस पर पूरी मेहनत फरमाएं। जब मेहनत फरमाएंगे तो ये लालच तो समझ आता है कि अल्लाह करीम मनाजिल अता फरमाए, लेकिन ये लालच समझ नहीं आता कि मकसूद मनाजिल हो, मकसूद फिर भी अल्लाह की ज़ात है, मनाजिल इसलिए लालच किया जा रहा है कि अल्लाह के कुर्ब का सबब है। फिर ये बात है कैफी, हम कैफियात कहते हैं ना, कुलूब का मौजू है, कैफी मौजू है, बातनी हिस्से हैं। तो इन बातनी हिस्सों में ये जो दिल है, ये जो कलब है, जितना साफ जुड़ेगा, जितना साफ रहेगा, उतना वुस्सत का भी हामिल होगा और उतना हसूल भी बढ़ेगा। बड़ी सादा सी बात, इसमें अकलमनियाँ डालने की ज़रूरत नहीं है। والذين يبيتون لربهم سجدا وقياما, जो रातों को अपने परवरदगार के सामने सजदा और क्याम में लगे रहते हैं। मौज़ा सामीन कराम, खलवत जो है उसका भी एक अपना अंदाज होता है, उसकी भी एक अपनी कैफियत और अपना हाल होता है। मखलूक में कुछ सजदा रेज है, कोई बयान कर रहा है, किसी के हाथ में तस्बीह है, कोई रुकू सजूद में है, कोई तलावत में है, शायबा है, जाने कौन क्या सोचे क्या कहे। तो जब खलवत में है, कोई है नहीं, वो है और अल्लाह करीम की ज़ात है, तो वो रुकू सजूद कैसे हों। वो जो बिस्तर का छोड़ना, اور اس کی رضا کے لیے اس کے حضور سجدہ ریز ہونا، وہ جو فرائض کی ادائیگی کے بعد پھر جستجو کا ہونا، اللہ کریم راضی ہوں، تو یہ وصف عباد الرحمن، اللہ کے بندوں کا وصف بیان فرمایا جا رہا ہے کہ وہ اسی جستجو میں لگے ہوتے ہیں. لوگ تھکے ہارے آتے ہیں، سوتے ہیں کہ کل پھر بھاگ دوڑ دنیا کی کرنی ہے، وہ ایک ہی فکر میں لگے رہتے ہیں. دن ہوتا ہے وہ تکبر میں نہیں ہوتے، عاجز ہوتے ہیں، جہاں کمی بیشی ہو قالوا سلاما، وہ سلامتی کی بات کرتے ہوئے گزرتے چلے جاتے ہیں، تھک ہار کر گھر پہنچتے ہیں، تو وہ جستجو ختم نہیں ہوتی. وہ اس کی کفیت انہیں پھر سر بسجود کر دیتی ہے اپنے اللہ کی رضا کے لیے. اپنی کمزوریوں کی معافی طلب کرتے ہیں، اس سے بخشش مانگتے ہیں. اللہ جل شانہ کی محبت میں وہ بستر چھوڑتے ہیں، آرام چھوڑتے ہیں، اس کی عبادت میں لگے رہتے ہیں. اب ہم سوچتے ہیں کہ دن بھر کا کام ہو، رات بھر کی عبادت ہو، ہم کمزور لوگ ہیں، یہ کیسے ممکن؟ عشاء کا با جماعت ادا کرنا آدھی قیام رات کے حکم میں داخل ہوتا ہے. تو جو دونوں نماز با جماعت نصیب ہوں، پھر تو تہجد کے نوافل تو بیان ہے، عشاء کے بعد کی رکعت کی جو ہے کچھ چند ادائیگی، کیا مقام؟ اللہ کریم بے نیاز ہے ہماری عبادات سے، اس نے کوئی شے تعمیر نہیں فرمانی. میں نے جو بنیاد عرض کی ہے نا کہ خالص ہو کر ایک زندگی کی تسبیح کو شرف قبولیت بخشش کا سبب ہے، یہ فرمایا ہے محمد الرسول اللہ صلی اللہ علیہ وسلم. وہ رخ خالص وہ درکار، یہ جستجو بھی اسی کی عطا سے ہے. یہ جو غلطی لگتی ہے نا کہ میں عبادت کر رہا ہوں، نہیں، یہ بھی اسی کی عطا ہے. وگرنہ آخر جا کے کلام نکلتا ہے کہ میں تو آگ کی لو سے پیدا ہوا ہوں، میں اعلیٰ ہوں. تو بات اعلیٰ ادنیٰ کی، لیکن تکبر نے کہاں پہنچا دیا کہ اللہ کا حکم جو ہے اسے چھوڑ رہا ہے بدبخت. تو یہ شیطنت کا بیج اس دل کی زمین پر بیجا ہی نہ جائے. تو زمیندار جو سال بھر میں ہل چلاتا ہے، اس کا ثمر یہ ہوتا ہے کہ جڑی بوٹیاں جو اضافی زمین سے اگتی ہیں وہ پھر زمین میں نہیں رہتی، تو جو متعلقہ فصل ہوتی ہے وہ خوب پھل دیتی ہے. اور وہ جو زمین کا سینہ سینچا جاتا ہے، بارش کے قطرے زمین کے سینے میں رویدگی کا سبب ہوتے ہیں، بہہ نہیں جاتی ہے پانی. تو وہ جستجو جو دن بھر کی زندگی کے امور کی سر انجام دہی میں تھی، اس میں بھی اسی کی یاد مقدم تھی، اسی کا حکم مقدم تھا. اور جہاں بات آئی کہ مخلوق آرام کر رہی ہے، اس آرام میں بھی اسی کی ذات کا طالب ہے. روزے کے حوالے سے احادیث مبارکہ میں دیکھیں کہ صحابی رسول نے لگاتار روزے رکھے، آپ نے منع فرمایا کہ تمہارے وجود کا تم پر حق ہے. عید کے دن کسی نے روزہ رکھا، اور خلفائے راشدین میں سے کسی ہستی کا بیان ہے کہ فرمایا کہ یہ کیوں رکھا، نبی کریم صلی اللہ علیہ وسلم نے نہیں رکھا، نہیں حکم فرمایا، تیرے دوزخ جانے کو یہ تیرا عمل کافی ہے، تو نیکی لیے پھرتا. تو دین اسلام سہل اور آسان ہے، لیکن اس کی بنیاد ہل جائے گی بندے کی کہ اس کو خالص نہ رہے، صاف اور کھرا رہیں. یہ جو اللہ سکھائی جاتی ہے، کبھی غور کیجئے گا اپنی باتوں پر، اپنے انداز پر، اپنے میل جو. अल्लाह अल्लाह सिखाई जाती है, क्या इसका असर ये पड़ रहा है कि जो सोच रहे हो वही कर रहे हो? आप नहीं समझ पा रहे मेरे दिल की कैफियत, आप मेरे अल्फाज सुन रहे हैं, मेरा अंदाज देख रहे हैं, मेरा दिल का हाल तो आप नहीं जानते। तो वो कैसी अल्लाह अल्लाह और कैसी शर्फ़ कबूलियत जो ये ईमान का दर्जा जहाँ नसीब न हो कि मेरा अल्लाह तो देख रहा है, मेरा अल्लाह तो जानता है, उसकी ज़ात अलीम। तो फुर्सत नहीं मिलती किसी पर बहस करने की। जहाँ कमी बेशी हो अपने अंदर झगड़ा शुरू हो जाता है और बंदा तदारुक करता है उस गलती कोताही का। तो रात की इबादत जो बयान फरमाई जा रही है कि मखलूक तो सो गई लेकिन वो दर्द दिल लिए उसके हजूर गिड़गिड़ा रहा है, उसकी रजा का तालिब है, उसका दिन भी उसकी रजा में बसर हुआ, उसकी रात भी उसी की मोहब्बत में बसर हो रही है। तो ये इबादुर रहमान की तीसरी सिफ, अल्लाह के बंदों की तीसरी सिफ फरमाई गई है। والذين يقولون ربنا اصرف عنا عذاب جهنم, और जो ये दुआएं करते हैं कि ऐ हमारे परवरदगार दोजख के अजाब को हमसे दूर रखियो, दिन भर उसी की जस्तजू में, रात भर उसी की मोहब्बत में, लेकिन अपनी कमजोरी का एहसास गालिब रहे कि जो भी कर लूं उसकी शान के मुताबिक नहीं है, और मैं ये गुमान करूं कि मेरी इबादत पर जन्नत वाजिब हो गई, तो ये बख्शिश उसी की तरफ से है, ये माफ़ी उसी की तरफ से है और उसका करम और एहसान है। अपनी तरफ देखे अपने रुकू सजूद अपनी इबादत उनका कोई वजन नहीं नजर आए। लेकिन मोहतरम सामीन कराम, वो बुनियाद जो मैंने अर्ज किया ना, खालिस रहें अपने अल्लाह की तरफ। जो सिफात बारी ताला बयान फरमाई गई हैं, आप सिफात बारी ताला को देखें, यकीन माने समझ आती है कि अल्लाह करीम की ज़ात ऐसी ही जचती है, यही उसकी शान है। जो सिफात बयान, उन सिफात का इतलाक करते हुए समझ आती है ना अपनी कुछ है होने की और न किसी दर्जे के कोई हेरा फेरी करने की, कोई शय उससे बईद नहीं है। तो खालिस जो ताल्लुक है और ये जो अल्लाह अल्लाह का करना है, अक्सर आप गौर फरमाएं तो मैं अक्सर एक बात कहता हूँ, जो तरीका बताया गया है उसके मुताबिक अल्लाह अल्लाह करो, जैसे लताइफ सिखाए गए हैं ऐसे करो, जैसे मुराकबात बताए गए हैं ऐसे करो, चीज़ें बयान हैं, चीज़ें तहरीर हैं, वो कैसी जस्तजू जो सीखने तक न पहुंचा सके, वो कैसा दावा जो अमल तक न पहुंचा सके। तो ये जो अल्लाह अल्लाह का करना है ये सफाए कलब करता है, ये गलतियाँ कोताहियाँ कमज़ोरियाँ इसे जड़ से उखेड़ता है। तो जब ये कमज़ोरी दूर हो जाए तो शब व रोज़ उसकी मोहब्बत में बसर हो, अपनी कमायगी का एहसास गालिब रहता है, उसकी जो शान है उसके मुताबिक इबादत नहीं है। फिर बात इबादत की ही सिर्फ नहीं है, मैं अपने आप को देखूं, मैं किसी पर क्या बहस करूं, तो वो जो दिन और रात का गुजरना है उसमें इतनी कमज़ोरी है कि वो शायद कमज़ोरी गालिब आ जाए अगर हिसाब किताब हो इबादत की नस्बत। तो उससे माफ़ी का तालब हो, ऐ हमारे परवरदगार रब्बा नसरिफ अन्ना अदाब जहन्नम, फरमाया दोज़ख के अज़ाब को हमसे दूर रखियो, यानी हमें उससे निजात अता फरमाइयो। ये वस्फ है अल्लाह के बंदों का, इन्ना अदाबा काना गरामा, बेशक इसका अदाब बहुत तकलीफ की चीज़ है। उसकी सख्ती कुरान करीम में बयान फरमाई गई है और उसके हालात अहदीस शरीफ में बयान फरमाए गए हैं। تو یہ بیان کے بعد پھر اس سزا کو بالعموم سمجھنا بہت بڑی کوتاہی ہوگی. اللہ نے سختی بیان فرمائی ہے, نبی کریم صلی اللہ علیہ وسلم نے عذاب اور دوزخ کے حوالے سے جو کچھ ارشاد فرمایا, دنیا کی آگ دوزخ کی آگ سے پناہ مانگ, اتنی شدید ہے وہ. لیکن اس آگ کا جلانا اعمال بد سے ہے, اس میں خشک لکڑ کا کام ہمارے اپنے اعمال جو بد ہیں وہ کرتے ہیں, وہ جلاتے آگ جو ہے وہ اعمال بد جلاتے. ساری عبادت کے بعد پھر اللہ کریم سے اس کی بخشش مانگ رہا ہے. تو آپ غور فرمائیں کہ یہ جو عاجز ہونا ہے کس زندگی کے پہلو سے نکلا. انشاءاللہ اللہ کریم نے موقع عطا فرمایا, اگلا حصہ پھر بیان کریں گے اور کوشش کریں گے کہ یہ جو اوصاف بیان فرمائے گئے ہیں تربیتی جو پیریڈ ہے ان میں اس کی تکمیل ہو. اللہ کریم اس کی مطابقت عطا فرمائیں. یقیناً ہم کمزور اور خطا کار ہیں, رب کائنات معاف فرمائیں اور یہ صفات عطا فرمائیں, ان پر قائم رہنا عطا فرمائیں, زندگی ایمان کی اور یہاں سے روانی ایمان کی عطا فرمائیں. وآخر دعوانا الحمدللہ رب العالمین.